यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र आयोजना सञ्चालन गर्न दिने सरकारको निर्णय। नेपालमा थप एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या 6 पुग्यो। हालसम्म 1184 जनाको नमूना परीक्षण भएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा आज 1 अर्ब रूपियाँ भन्दा बढ़ी रकम जम्मा। नेपालको सीमान्त क्षेत्रमा आएका नेपाली नागरिकलाई स्वास्थ्य परीक्षण गरी सुरक्षित रूपमा नेपालको क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सरकारको ध्यानाकर्षण। र विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या 49,000 नाग्यो। सरकारले अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र विभिन्न क्षेत्रमा संचालित आयोजनालाई तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरी संचालन गर्न दिने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सीमादरबारमा आज उप प्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले अहिलेसम्म भए गरेका गतिविधिको पुनरावलोकन गर्दै अत्यावश्यकीय वस्तुको आपूर्ति सहज बनाउन र आयोजनालाई गति दिन यस्तो निर्णय गरेको हो। मुलुकभित्र खाद्य र आवश्यक वस्तु उत्पादन गर्ने उद्योगलाई स्वास्थ्यका मापदण्ड पूरा गरेर संचालन गर्न दिने र अन्य उद्योगले पनि आफ्नै आवासीय मजदूर परिचालन गरेर संचालन गर्न सक्ने भए त्यसलाई पनि संचालन गर्न दिने निर्णय भएको सरकारका प्रवक्ता डाक्टर युवराज खतिवड़ाले जानकारी दिनुभयो। संचालन गर्ने उद्योगलाई स्थानीय प्रशासनको आवश्यक सहयोग रहने र उद्योग संचालन गर्दा आवागमन गर्न नपाइने मन्त्री डाक्टर खतिवड़ाले जानकारी दिनुभयो। समितिको बैठकले तामाकोशी जलविद्युत आयोजना, मेलम्ची पानी लगायत आयोजनाका मजदूर धेरै रहेकाले सुरक्षाका सबै उपाय अपनाएर बाहिरबाट प्रवेश गर्न नदिई भित्रकै कामदारलाई परिचालन गरी संचालन गर्न दिने निर्णय पनि गरेको छ। हिउँदे बाली भित्र्याउने र बर्खे धान रोप्ने बेला भएकाले गहुँ काट्ने, धान रोप्ने लगायतका कृषि कार्यमा स्थानीय र पारिवारिक रूपमा बाली लगाउन र उठाउनका लागि अवरोध नगर्ने निर्णय बैठकले गरेको छ। सरकारका प्रवक्ता डाक्टर खतिवड़ाले पत्रकारले सोधेको जिज्ञासामा स्वास्थ्य सामग्री खरिदका विषयमा कसैले भनेको कुराबाट प्रभावित नभई आवश्यक अनुसन्धानपछि मात्रै भन्न सकिने बताउनुभयो। नेपालमा थप एकजनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले कतारको दोहाबाट यही चैत 4 गते नेपाल आएका एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिनुभयो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको परीक्षणमा एउटा पोजिटिभ आएको छ। यो अब नेपालमा 6 केस पोजिटिभ भयो। यो पनि यो QR652 फ्लाइटबाटै, जो दोहाबाट काठमाडौँ आएको थियो, त्यो फ्लाइटको अर्को एकजनामा हामीले प्राप्त जानकारी अनुसार चाहिँ 4 गतेको फ्लाइट, जुन पहिला 2 पोजिटिभ हुनुहुन्थ्यो त्यही फ्लाइटमा आएको एकजनालाई पोजिटिभ देखिएको छ। यसको डिटेल आउन बाँकी छ। म यहाँहरूलाई जति यो डिटेल थाहा भयो त्यो डिटेल चाहिँ हामी पछि उपलब्ध गराउने नै छौँ। हाम्रो टोलीलाई, योसँग ट्रेसिङको काम गर्ने टोलीलाई र सम्बन्धित चिकित्सकहरूलाई यो कुरा जानकारीमा छ। उहाँहरूले अब केस पोजिटिभ आएपछि गर्नुपर्ने कार्यहरू गर्न शुरू गरी सक्नु भएको अवस्था छ।
कोरोना परीक्षणको दायरालाई फराकिलो बनाउँदै लगिएको भन्दै प्रवक्ता डाक्टर देवकोटाले नेपालमा अहिलेसम्म 1184 जनाको नमूना परीक्षण भएको जानकारी दिनुभयो। यस्तै आज मात्रै 39 जनाको नमूना परीक्षण गरिएको र काठमाडौँ उपत्यकामा सहित 16 105 जनालाई आइसोलेशनमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा आज 1 अर्ब रूपियाँ भन्दा बढ़ी रकम जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज आयोजना गरेको एक समारोहमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव तथा कोषका सदस्य सचिव नारायण प्रसाद बिडारी मार्फत 1 करोड़ बढ़ी रकम कोषमा जम्मा भएको हो। कोषमा नेपाल आयल निगमले 50 करोड़ रूपियाँ, नेपाल फेडर वार्डर्स एसोसिएशनले 7,06,000, नेपाल दूरसंचार प्राधिकरणले 15 करोड़ रूपियाँ र नेपाल दूरसंचार कम्पनी लिमिटेडले 12 करोड़ रूपियाँ जम्मा गरेका छन्। यस्तै नेपाल धितोपत्र बोर्डले 3 करोड़ रूपियाँ, निक्षेप तथा कर्जा सुरक्षण कोषले 3 करोड़ रूपियाँ, नेपाल स्टक एक्सचेन्जले 3,51,00,000 रूपियाँ, नागरिक लगानी कोषले 2 करोड़ रूपियाँ, क्लियरिङ र डिपोजिट कम्पनीले 1,35,00,000 रूपियाँ, बीमा समितिले 5 करोड़, राष्ट्रिय बीमा संस्थानले 1 करोड़, कर्मचारी संचय कोषले 5 करोड़ रूपियाँ राष्ट्रिय वाणिज्य बैंकले 1,85,00,000 र नेपाल बैंकर्स संघका तर्फबाट 20 करोड़ रूपियाँ प्रदान गरेका छन्। त्यस क्रममा अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले कोष खड़ा गर्ने बित्तिकै 50 करोड़ रूपियाँ राखिएको जानकारी दिँदै मन्त्रीहरूको एक महिनाको तलब राख्ने निर्णय भएको जानकारी दिनुभयो। अर्थमन्त्री डाक्टर खतिवड़ाले सबै सार्वजनिक संस्थान, निजी क्षेत्र, सामाजिक संस्था, व्यावसायिक जगत सबैलाई कोषमा सहयोग गर्न आह्वान गर्दै कोष संचालन सम्बन्धी कार्यविधि बनिसकेको हुनाले कोषको रकम पारदर्शी ढंगले प्रयोग हुने बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले विश्व नै संकटमा परेको बेलामा नेपालले पनि त्यो लड़ाई लड्न सहयोगी हात चाहिने बताउनुभयो। कोष सदस्य सचिव नारायण प्रसाद बिडारीले कोषमा रहेको रकम कोरोना भाइरस सम्बन्धी कार्यमा खर्च गरिने र बाँकी रहेमा प्रधानमन्त्री दैवी उद्धार कोषमा सरेर जाने बताउनुभयो। यसैगरी मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि संघीय र प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा कुल 1,35,00,000 रूपियाँ सहयोग गर्ने घोषणा गरेको छ। नेपालकै सबैभन्दा जेठो र अग्रणी प्रसारण संस्था रेडियो नेपाल आज 70 वर्षमा प्रवेश गरेको छ। विक्रम सम्वत 2007 साल चैत 20 गतेदेखि औपचारिक प्रसारण शुरूआत गरेको रेडियो नेपाल हाल मिडियम वेभ देशभर रहेका 24 एफएम स्टेशन मार्फत 98, 100 र 103 मेगाहर्जसँगै रेडियो नेपाल .gov.np र अनलाइन रेडियो नेपाल .gov.np मार्फत विश्वभरि सुन्न सकिन्छ। रेडियो नेपालको 70 वार्षिक उत्सवका अवसरमा एक सन्देश दिनुहुन्छ संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवड़ाले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक समाजमा हिमाल, पहाड़ र तराईलाई जोड्दै राष्ट्रिय एकता र सामाजिक सद्भाव बढ़ाउन रेडियो नेपालको विशेष भूमिका रहेको बताउनुभयो।
खास गरी बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक हाम्रो समाजमा हिमाल, पहाड़ र तराईलाई जोड्दै राष्ट्रिय एकता र सामाजिक सद्भाव बढ़ाउन रेडियो नेपालको विशेष भूमिका रहने कुरामा मलाई पूर्ण विश्वास छ।
मन्त्री डाक्टर खतिवड़ाले अप्ठ्यारो अवस्थामा पनि सरकारका नीति निर्णयसँगै सूचना प्रवाहमा रेडियो नेपालले पुर्याएको योगदानका लागि सम्बद्ध सबैलाई धन्यवाद दिनुभयो।
अहिले कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न देशले चालेको आवागमन रोक्ने कदमका बीच पनि कार्यालय परिसरमै क्वारेन्टाइनमा रही 24 घण्टा खटेर सरकारका नीति निर्णय र सूचना प्रवाहमा रेडियो नेपालले पुर्याएको विशिष्ट योगदानको लागि सम्बद्ध सबैलाई म धन्यवाद दिन चाहन्छु। तपाईहरूको यो योगदानलाई सम्पूर्ण नेपालीले सम्झिरहने छन् नै।
संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष दीपक सुवेदीले सार्वजनिक प्रसारण सेवाका रूपमा रेडियो नेपालले अनवरत योगदान गरिरहेको बताउनुभयो।
आजको प्रतिस्पर्धी युगमा रेडियो नेपालले सुहाउँदो प्रविधिको उपयोग गर्दै मुलुकको सबै भूभागमा आफ्नो पहुँच विस्तार गर्न यथोचित प्रयास गरिरहेको छ। साथै राष्ट्रिय दायित्व बोध गरेर राष्ट्र र जनताले अंगीकार गरेको मूल्य मान्यतालाई आत्मसात गर्न सार्वजनिक प्रसारण संस्थाको रूपमा आफ्नो कर्तव्य निर्वाह गर्ने कार्यमा रेडियो नेपाल अग्रसर रहिनै रहेको छ।
रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले प्रसारण सामग्रीमा समय अनुकूल परिवर्तन गर्दै रेडियो नेपाल अघि बढ़िरहेको उल्लेख गर्नुभयो।
रेडियो नेपालले केन्द्रीय तथा 7 प्रादेशिक प्रसारण कार्यालयहरूबाट 21 भाषामा समाचार र 20 भाषाको कार्यक्रम प्रसारणलाई निरन्तरता दिई आफ्नो प्रसारण प्रविधि र प्रसारण सामग्रीमा समेत व्यापक परिमार्जन र परिष्कृत गरी सबै वर्ग, लिंग र समुदायका श्रोताहरूको इच्छा, आवश्यकता र रुचिलाई हरसम्भव सम्बोधन गर्ने प्रयास गर्दै आएका छौं।
कोरोना भाइरसको विश्वव्यापी महामारीको प्रभावका कारण रेडियो नेपालले यो वर्ष 70 वार्षिक उत्सवका अवसरमा आयोजना गरिने औपचारिक कार्यक्रम भने गरेन। रेडियो नेपाल संकटको बेला नेपाली जनताको विश्वसनीय र भरपर्दो साथी रहेको पूर्व संचार तथा सूचना प्रविधि मन्त्रीहरूले बताउनु भएको छ। 2072 भूकम्प, वर्तमानको कोरोनाको त्रास र अन्य अप्ठ्यारामा रेडियो नेपालले आफ्नो राष्ट्रिय दायित्व कुशलतापूर्वक निर्वाह गरेको उहाँहरूको भनाइ छ। नवराज लम्सालको एक रिपोर्ट।
संचार तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्व गरिसक्नुभएका पूर्व मन्त्रीहरूले 70 वार्षिक उत्सवको अवसर पारेर रेडियो नेपालसँग संवाद गर्नुभएको हो। वर्तमानको कोरोना भाइरसको त्रास र देश लकडाउनमा रहेको यो अवस्था समेतलाई ख्याल गरी उहाँहरूले रेडियो नेपालले गरेको कार्यको समीक्षा गर्नुभएको हो। पूर्व संचार तथा सूचना प्रविधि मन्त्रीहरू मध्ये शंकर पोखरेल प्रदेश नम्बर 5 र शेरधन राई प्रदेश नम्बर 1 को मुख्यमन्त्री हुनुहुन्छ। मुख्यमन्त्री राई,
लामो इतिहास बोकेको बनाएको एउटा जेठो राष्ट्रिय संचार माध्यमको हैसियतले देश जनता र समाजका लागि रेडियो नेपालले पुर्याएको योगदान अतुलनीय छ। जनताको एउटा प्यारो भरपर्दो विश्वसनीय एउटा राष्ट्रिय एउटा संचार माध्यमको रूपमा रेडियो नेपालको अहम र अतुलनीय योगदान आगामी दिनहरूमा रहने मैले विश्वास लिएको छु।
सात दशक लामो यात्रामा आइपुग्दा रेडियो नेपाल धेरै घटनाको जीवन्त साक्षी र प्रसारक हुँदै आएको छ। परिवर्तनहरूलाई संस्थागत गर्न वा राष्ट्रिय जीवनका अनेकौं सन्दर्भ कला साहित्य ज्ञान विज्ञान कृषि पर्यटन शिक्षा र संस्कृति प्रसारणको मूल प्रवाह हुँदै आएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्व सम्हालिसक्नुभएका र फरक फरक राजनीति विचारको प्रतिनिधित्व गर्नुहुने नेतृत्वको छनौटमा पर्नु र उहाँहरूको निजी जीवनको आधिकारिक सूचना स्रोत पनि रेडियो नेपाल हुनु रेडियो नेपालका लागि गौरवको विषय हो। यही नै साझापन र सर्वस्वीकार्य हुनुको उदाहरण पनि हो। प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेल,
नेपालको प्रजातान्त्रिक आन्दोलनसँग जन्मिएको संस्था भएका नाताले जनताको विकास र समृद्धि यति बेलाको प्रमुख आकांक्षा बनेको छ। त्यो उद्देश्य पूर्तिका लागि रेडियो नेपालले खेल्दै आएको भूमिकालाई आगामी दिनहरूमा अझ फराकिलो ढंगले विस्तार गर्ने कुरामा सफलता हासिल गर्नेछ र अबको यात्रा विकास र समृद्धिको यात्रा हो। त्यो यात्रामा रेडियो नेपाल अझ प्रभावकारी ढंगले अगाडि बढ्न सफल हुनेछ।
लोकतन्त्र र मीडियाको खुलापनमा सरकारी संलग्नतामा रेडियो हुनुपर्छ कि पर्दैन भन्ने बहस पनि यदाकदा सुन्ने गरिन्छ, तर पूर्व मन्त्री सुरेन्द्र कुमार कार्कीको भनाई यस्तो छ,
रेडियो नेपाल चाहिँ सिङ्गो मुलुकको सिङ्गो देशको सम्पत्ति हो। यसको इतिहास पनि छ, यसको वर्तमान पनि छ र म त भन्छु यसको भविष्य पनि छ। किनभने लाखौं लाख श्रोताहरूले चाहिँ रेडियो सुन्थे, रेडियोमा चाहिँ आफ्नो नेतालाई सुन्थे। अब यसको उपाध्यता सकियो भन्ने खालको कुरा चाहिँ होइन।
भाषिक संस्कृति तथा भूगोलको विविधता देशको परिचय हो, त्यही बहुलता देशको एकताको सूत्र पनि हो। देश र जनताको साझा संस्थाको रूपमा चित्रण गर्दै पूर्व मन्त्री दिलेन्द्र प्रसाद बडु,
जनताको एकमात्र भरपर्दो र विश्वस्त सूचना दिने संस्थाका रूपमा र अझ न्यूट्रल रहेर कुनै राजनीतिक आवरणमा नरहेर एउटा सत्य र सही सूचनाबाट जनतालाई सुसूचित गर्ने र आधिकारिक ढंगले सबैले यसलाई सुन्न सक्ने विश्वसनीय संस्थाका रूपमा स्थापित गर्न हामी सबैले एउटा मेहनत गर्यौं, केही इटा हामीले थप्यौं, मलाई लाग्छ त्यसमा म सन्तोष गर्दछु।
सूचना समाचार र मनोरञ्जन प्रसारणका विविध विषयहरू छन्। आफै पनि साहित्यकार रहनुभएका पूर्व मन्त्री प्रदीप नेपाल रेड नेपाललाई नेपालीको पहिचान भन्नुहुन्छ। उहाँले अरू केही कार्यक्रमहरू थप्ने सुझाव पनि दिनुभयो।
अलिकति यो इतिहास सम्बन्धी संस्कृति सम्बन्धी बौद्धिक सम्प्रेषणहरू रेडियो नेपालले दिने गरोस्, त्यसले गर्दाखेरि गौरव हुन्छ नि, आफ्नो देशको गौरव बढाउने काम हुन्छ। त्यो अरू कसैले निजीवालाले गर्दैनन्, उनीहरूको चाहिँ व्यापार हो, रेडियो नेपालको चाहिँ व्यापार होइन, उसको दायित्व।
रेडियो नेपालको कुरा गर्दा भूकम्प बाढ़ी पहिरो वा कोरोना सन्त्रासको यो क्षणलाई धेरैले सम्झने गरेका छन्। पूर्व मन्त्री राजकिशोर यादव पनि रेडियो नेपाललाई दुःखमा खटेर जनतालाई सुख दिने संस्थाको रूपमा सम्झनुहुन्छ।
रेडियो नेपाल यो नेपालकै एउटा विश्वसनीय सबभन्दा अथेन्टिक सूचना प्रवाह गर्ने हो। आफ्नो एउटा विश्वसनीयता आफ्नो इतिहासलाई कायम राख्दै अगाडि बढ्नुपर्ने र त्यसमा रेडियो नेपालबाट जुन प्रकारको अपेक्षा सरकारले राज्यले रेडियो मन्त्रालयले गरेको थियो त्यसलाई हामी अझै माथि उठाउन सकोस्।
यी भनाईहरूले हामीलाई केही आनन्द र खुशी भने दिलाएकै छ, तर राजनीतिक नेतृत्वको यो विश्वास र जनताको भरोसा जोगाई राख्नका लागि भने रेडियो नेपालले अझै धेरै मेहनत गर्न बाँकी छ। नवराज लम्साल, रेडियो नेपाल, काठमाडौँ।
यसैबीच रेडियो नेपाल 70 वर्षमा प्रवेश गरेकोमा रेडियो नेपाल स्थित विभिन्न संघ संगठनहरूले शुभकामना व्यक्त गरेका छन्। राष्ट्रिय संचार माध्यमका रूपमा रेडियो नेपालले लामो इतिहास बोकेको र जनताको संचार माध्यमका रूपमा काम गरेको उल्लेख गर्दै संघ संगठनहरूले आगामी दिनमा स्वायत्त र आर्थिक सुनिश्चितता सहितको सबल संस्थाका रूपमा संचालन गर्नेतर्फ नेपाल सरकारको ध्यान जानु जरूरी रहेको जनाएका छन्। यसरी शुभकामना दिनेहरूमा पत्रकार महासंघ रेडियो नेपाल शाखाका अध्यक्ष भुयाल, कर्मचारी संघका चेत नारायण पौडेल, कर्मचारी युनियनका भरत घिमिरे, राष्ट्रिय कर्मचारी संगठनका राजेश श्रेष्ठ, स्वतन्त्र टेक्निकल एसोसिएशनका गिरिराज निरौला हुनुहुन्छ। राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्ला दिनमा नेपालको सीमामा आएर बसेका नेपाली नागरिकलाई आफ्नो देशमा आउन दिने र सम्बन्धित निकायले आवश्यक स्वास्थ्य जाँच गरेर क्वारेन्टाइनमा राख्ने व्यवस्था यथाशीघ्र गरिनु राम्रो हुने भन्दै नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ। कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण सरकारले लकडाउन गरेपछि दार्चुला लगायतका कतिपय जिल्लाको नेपाल भारत सीमामा आएर बसेका नेपालीले आफ्नो देशमा आउन पाउनुपर्ने आवाज उठाएपछि राष्ट्रपति भण्डारीले सरकारको ध्यानाकर्षण गराउनु भएको हो। राष्ट्रपति भण्डारीले विभिन्न देशमा रहेका नेपाली नागरिकको सुरक्षाप्रति पनि गम्भीर चासो राख्नु भएको छ। यसअघि राष्ट्रपति भण्डारीले अमेरिका, अस्ट्रेलिया, बेलायत, कतार, फ्रान्स, जर्मनी, बंगलादेश, पाकिस्तान, स्पेनमा रहेका नेपाली राजदूतलाई आफै टेलिफोन गरी त्यहाँको जानकारी लिनुभयो। अस्ट्रेलिया र स्पेनमा रहेका नेपालीहरूको अवस्था बारेको यो रेडियो सामग्री अबको पालोमा।
अस्ट्रेलियामा रहेका नेपालीहरूको अवस्था बारे त्यहाँ रहेका पत्रकार हेमन्त काफले।
अहिले अस्ट्रेलियामा ठिकै लकडाउनको अवस्था रहेको छ। यहाँका धेरै उद्योग धन्दा, कल कारखाना र रेस्टुरेन्ट लगायतका व्यवसायहरू बन्द छन्। ती नेपाली विद्यार्थीहरू यसबाट प्रभावित हुन पुगेका छन्। 60% भन्दा बढी विद्यार्थीहरूले रोजगार गुमाएको अवस्था छ। विश्वविद्यालय कलेजहरूको महँगो फी, विद्यार्थीहरूले आफैले कमाएर पढ्नुपर्ने अवस्था छ। त्यो अवस्थामा चाहिँ एउटा निकै अहिले कठिन समस्या देखा परेको छ। हुन त कोरोना भाइरसको प्रभाव अस्ट्रेलियामा भर्खर प्रभाव परेको छ। अहिले 5,000 मानिसहरू यसबाट संक्रमित भएका छन् भने 25 ज्यान गुमाएको अहिलेको अवस्था छ। पूर्व जमातमा रहेका नेपाली विद्यार्थीहरूमा यसको प्रत्यक्ष असर पर्ने देखिन्छ।
जस्तो अब विद्यार्थी बाहेक रोजगारीका क्रममा रहेका अन्य विभिन्न क्रममा त्यहाँ अस्ट्रेलिया पुगेका अन्य नेपालीहरूको अवस्था चाहिँ के छ?
64,000 नेपाली भाषी अस्ट्रेलियनहरू रहेका छन्, नेपाली मूलका अस्ट्रेलियनहरू भनौँ, र त्यस बाहेक पनि टुरिस्ट भिसामा, अभिभावक भिसामा रहेका अरू लगभग 30,000-35,000 नेपालीहरू अस्ट्रेलियामा रहनु भएको छ। यो अवस्थामा सरकारले, यहाँको अस्ट्रेलियन सरकारले आफ्ना नागरिक र अस्थायी नागरिक पीआरवालाहरूलाई विभिन्न राहतको प्याकेज ल्याएको छ। तर त्यसै सँगसँगै अस्ट्रेलियन सरकारले विद्यार्थी र आप्रवासी तथा अभिभावक अन्य क्षेत्रमा अझसम्म केही बोलेको छैन।
नेपालीहरूको अवस्था र राष्ट्रपतिको चासो सम्बोधन गर्न के प्रयास भइरहेको छ त? अस्ट्रेलिया स्थित नेपाली राजदूत महेश दाहाल।
विश्वव्यापी फैलिरहेको कोरोना महामारीबाट प्रभावित सबैजना नै छन्, तर त्यसमा विशेष गरी नेपालीमा चाहिँ अहिले 8 चाहिँ कोरोनाको पोजिटिभ देखियो र उहाँहरू चाहिँ आफ्नै निवासमा, एकजना तासमेनियाको हस्पिटलबाट सन्चो भएर निस्किसक्नु भएको छ र अरू चाहिँ आफ्नै निवासमा चाहिँ ट्रिटमेन्ट गरेर उहाँहरू चाहिँ सुधारोन्मुख अवस्थामा चाहिँ हुनुहुन्छ र उहाँहरूको चाहिँ बिस्तारै सुध्रिँदै गएको छ र उहाँहरू सन्चो हुँदै हुनुहुन्छ। त्यो बाहेक लगभग 200 हारारीमा अहिले क्वारेन्टाइन हुन्छ, त्यसमा चाहिँ नेपालीहरू अहिले बसिरहेको अवस्था छ आइसोलेसनमा। अरू चाहिँ खासै नेपाली समुदायहरू चाहिँ
कतिपय मानिसहरूले आफ्नो पहिचान लुकाएको नभनेका
त्यस्तो चाहिँ अहिलेसम्म हाम्रो इन्फर्मेसनमा छैन। जति हामीले थाहा भएको छ 8 मात्रै त्यो कोरोना देखिएको छ।
कोरोनाको संक्रमितको संख्या यहाँले भने जस्तो भए पनि अन्य प्रभावहरू नेपालीहरूलाई के कस्तो परेको छ? राष्ट्रपतिज्यूले पनि यहाँसँग चासो राख्नु भएको थियो, त्यो सन्दर्भमा दूतावासले के कसरी कामहरू गरिरहेछ? दैनन्दिनको जीवनको सन्दर्भदेखि लिएर आर्थिक समस्याका कुरा, अहिले सबै घरभित्र बस्नुपर्ने लकडाउनको अवस्था,
हाम्रो सम्माननीय राष्ट्रपतिज्यूबाट फोन गरेर राष्ट्रपतिज्यूले चासो व्यक्त गर्नु भएको छ। अस्ट्रेलियामा नेपालीहरू कसरी रहनु भएको छ, यहाँको विद्यार्थीहरूको अवस्था के छ, दुःख नपाओस् नेपाली समुदायहरूले चाहिँ परेका समस्याहरू तपाईँहरू एमबिसीमा बसेर तपाईँले सकेसम्म उहाँहरूको सम्बोधन गर्ने काममा, सहयोग पुर्याउने काममा लाग्नुहोस् भन्ने कुरामा पनि सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट टेलिफोन सम्पर्क गरेर पनि उहाँले बहुत चिन्ता र चासो व्यक्त गर्नु भएको छ। र अस्ट्रेलिया सरकारले रोजगार सिर्जना होस् भन्नुको लागि जो त्यहाँको जो व्यवसायी छन् उनीहरूको लागि केही राहतका कार्यक्रमहरू ल्याएको छ, त्यसले कामहरू चाहिँ सुचारू होस्, ताकि त्यो कामहरू पनि एउटा साइलेन्टली कोरोनाबाट बच्ने किसिमबाट काम होस् भन्ने किसिमका राहतका प्याकेजहरू चाहिँ ल्याएको छ। त्यति हुँदाहुँदै पनि यहाँका पीआर भन्छ नि, उहाँहरूलाई चाहिँ सरकारले राहतहरू दिएको छ। जो भर्खरै आएका विद्यार्थीहरू चाहिँ विभिन्न समस्याबाट चाहिँ तनावमा छन् विद्यार्थीहरू, र अहिले नेपाल एमबिसीले नै संरक्षक भएर चाहिँ एनआरएनएको नेतृत्वमा चाहिँ विभिन्न सामुदायिक संस्थाहरू मिलाएर एउटा सहयोग समिति भनेर गठन भएको छ। त्यो मार्फत यहाँ अप्ठ्यारोमा परेका विद्यार्थीहरूलाई सम्पर्क राख्दा फेरि उहाँहरूको लिस्टको आधारमा चाहिँ उहाँहरूलाई चाहिँ खाद्यान्न घरमा नै पुर्याइदिने काम चाहिँ अहिले एनआरएनएले गरेको छ। त्यो बाहेक चाहिँ नेपाली समुदाय र विद्यार्थीहरूका रेकर्डहरू एमबिसीले राखेको छ र एमबिसीले यहाँको अनररी कन्सुलेट जेनरलदेखि लिएर एनआरएनएदेखि लिएर यहाँका सामुदायिक संघ संस्थाहरूसँग सम्पर्क समन्वय गराइदिएर उहाँहरूलाई सहयोग पुर्याउने काममा चाहिँ हामी लागिरहेका छौँ र एमबिसीसँग सम्पर्क समन्वयको लागि हामीले 24 उहाँहरूलाई हामीले नम्बरहरू उपलब्ध गराएका छौँ। कुनै समस्या आइपरेमा यसरी चाहिँ एमबिसीसँग सम्पर्क राख्नुहोला र एमबिसीको एउटा चाहिँ एउटा फर्म हामीले डेभलप गरेका छौँ, त्यो फर्म चाहिँ भरेर राखिदिनु भयो भने अत्यावधिक हाम्रो रेकर्डहरू चाहिँ रहिरहनेछ र उहाँहरूलाई नियमित हामी सम्पर्क र समन्वय गर्नेछौँ भन्ने छ। र अर्को चाहिँ अभिभावकहरू यहाँ हुनुहुन्छ, उहाँहरू अहिले नेपाल जान पाउनु भएको छैन र कतिपय विद्यार्थी र अभिभावकहरूको चाहिँ भिसाको म्याच सकिने अवस्थामा छ र त्यसलाई एमबिसीले अस्ट्रेलियन गभर्मेन्टसँग हामीले कुरा गर्यौँ र भिसा एक्सटेन्ड हुने छ त्यो चाहिँ अघिमा उहाँहरूले जानकारी गराइदिनुको लागि हामीले विभिन्न सम्पर्कका नम्बरहरू त्यहाँ दिएका छौँ र सम्पर्क राखेर उहाँले चाहिँ भिसालाई एक्सटेन्ड गर्न सक्ने अवस्थाहरू छ।
अस्ट्रेलिया स्थित नेपाली राजदूत महेश दाहाल सहकर्मी सन्तोष रेग्मीसँग कुराकानी गर्दै
त्यसै गरी सहकर्मी प्रवीण पोखरेलले स्पेनको पछिल्लो अवस्था र राष्ट्रपतिको चासोपछि राजदूतावासले गरेका प्रयासका सम्बन्धमा स्पेन स्थित नेपाली राजदूत दावा फुटी शेर्पासँग कुराकानी गर्नुभएको छ।
नेपाली कम्युनिटी 10,000 जति धाराहरूमा छन् र जुन अहिले एपिसेन्टर चाहिँ मजुडमा छन् होइन, त्यो मजुड बाइस पासको र क्याटलोनिया भन्ने तीनटा रिजनमा चाहिँ स्पेनमा सबसे धेरै नम्बर्सहरू त्यहाँ छन् र हाम्रो नेपालीको जनसङ्ख्या पनि यी तीनटा रिजनहरूमा चाहिँ धेरै छन्। बार्सिलोनामा चाहिँ नेपालीहरू 3,000-4,000 धाराहरूमा छन् र त्यहाँ हामीलाई कन्फर्म नम्बर आएको चाहिँ 8 संक्रमित नेपालीहरू र 8 एकजना अलिक सिरियस केस हुनुहुन्थ्यो उहाँ तर आइसियुमा हुनुहुन्थ्यो र हिजो उहाँ चाहिँ अब नर्मल वार्डमा पर्नुभयो र बाँकी त सबै नर्मल हुनुहुन्छ, उहाँहरू डिफ्रेन्ट हस्पिटलमा हुनुहुन्छ र उहाँहरूको सामनेसँग पनि हामी 4 चाहिँ मैले नै आफै कुरा गरेँ तर बाँकीका 4 चाहिँ कन्ट्याक्ट हुन सकेन। हाम्रो एनआरएम र अरू नेपाली कम्युनिटिजहरू समुदायका अरू संघ संस्थाहरूसँग हामीले एउटा ग्रुप बनाएर उहाँहरूले हामीलाई अपडेट दिइरहनु भएको छ। अरू रिजनका नेपालीहरू चाहिँ सेफमै हुनुहुन्छ अहिलेसम्म र एलएसी र डिफ्रेन्ट समुदायका संघ संस्थाकाहरू मिलेर अपडेटेड सूचनाहरू यसरी इन्फर्मेसनहरू सेयरिङ गरेर सो क्लोज कनेक्सनमा भइरहेछौँ र एनआरएन अरू संघ संस्थाहरूले पनि आफ्नै किसिमले उहाँहरूले पनि कम्युनिटीलाई हुने सहयोगहरू पुर्याइरहनु भएको छ।
भाइरसको प्रकोपले त्यहाँ रहेका नेपालीहरूको दैनिक जीवन चाहिँ कस्तो छ अहिले?
धेरै जस्तो आफ्नै रेस्टुरेन्टहरू कि त डोमेस्टिक वर्कर ग्यास चलाउने उहाँहरू चाहिँ अब घरमै बसिरहनु भएको छ र यो इम्प्याक्ट चाहिँ उहाँहरूले पनि महसुस गरिरहनु भएको छ।
कति नेपालीहरू नेपाल फर्कन पनि चाहेका होलान्, समन्वय चाहिँ कसरी गर्नु भएको छ यहाँले?
अहिले हामीलाई चाहिँ फोनमा कन्ट्याक्टमा चाहिँ आएको छैन कि नेपाल जाने इच्छुक कृषि बनाइरहनु भएको छैन जब किनभने यहाँको हेल्थ सिस्टम इज भेरी गुड, यहाँ सबै उपचारहरू राम्रै हुन्छन् लाइक फ्री अफ कस्ट।
राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँलाई त्यहाँका नेपालीहरूको अवस्थाबारे चासो व्यक्त गर्नुभएको थियो।
उहाँले सिक्किमको राजालाई पनि एउटा चिठी पठाउनु भएको थियो, उहाँले मलाई फोन गरेर चाहिँ नेपालीहरूको स्थिति के छ, एमबिसी स्टाफहरूको स्थिति के छ अनि सबैलाई अब सेल्फ आइसोलेसन
समस्यामा त्यहाँको सरकारले आफ्ना नागरिकहरूलाई गर्ने व्यवहार र अन्य देशबाट आएका विशेष गरी नेपाली नागरिकहरूलाई गर्ने व्यवहार समान छ कि फरक छ?
सम्मानै देखिरहेको छ। हाम्रो नेपालीहरू जब हस्पिटल जानुभएको छ उहाँहरूले बेड पाइरहनु भएको छ, उहाँहरूको टेस्टहरू भइरहेको छ, हामीलाई चाहिँ त्यस्तो भेदभाव चाहिँ केही खबर चाहिँ आएको छैन।
स्पेन स्थित नेपाली राजदूत दावा फुटी शेर्पा।
रेडियो नेपालबाट राति 9 समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
ल्यान्डलाइन फोनमा समस्या छ,
1498 फोन गर्नुहोस्।
समस्या पोस्टपेडमा नि आयो,
1498 फोन गर्नुहोस्।
ओहो सम्झे, प्रिपेडको पुक नम्बर पनि चाहिएको थियो,
त्यसको लागि पनि 1498 फोन गर्नुहोस्।
नेपाल टेलिकमको जीएसएम सीडीएमए मोबाइल तथा ल्यान्डलाइनमा कुनै पनि समस्या आएमा जे सोध्न मन छ 1498 फोन गरेर सोध्नुहोस्। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाल उद्योग परिसंघले विभिन्न प्रदेशका मुख्यमन्त्रीहरूलाई आज राहत सामग्री हस्तान्तरण गरेको छ। परिसंघको तर्फबाट सुदूरपश्चिम उद्योग परिसंघका संयोजक हेम विक्रम थापाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको छ भने परिसंघका प्रदीप शारदाले प्रदेश नम्बर 1 मुख्यमन्त्री शेरधन राईलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको छ। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विभिन्न बहानामा बिरामीको उपचार नगर्ने अस्पताललाई अनुसन्धान गरेर कार्यवाही गरिने बताउनु भएको छ। उहाँले आज एक सन्देश जारी गर्दै अस्पताललाई केवल नाफा र घाटाका दृष्टिले हेर्ने व्यापारिक चेत परिवर्तन गरी विशुद्ध मानवीय सेवा गर्ने पवित्र मन्दिर हो भन्ने बुझ्नु जरूरी रहेको उल्लेख गर्नुभयो। प्रदेश नम्बर 2 मुख्यमन्त्री लालबाबु राउतले प्रदेशका लागि 50 भेन्टिलेटर र 2 थान कोरोना परीक्षण मेसिन थप्न निर्देशन दिनुभएको छ। मुख्यमन्त्री राउतको संयोजकत्वमा गठित निर्देशक समितिको आज बसेको बैठकले सम्बन्धित मन्त्रालय र कार्यकारी समितिलाई भेन्टिलेटर र कोरोना परीक्षण मेसिन खरिद गर्न तत्काल प्रक्रिया शुरू गर्न निर्देशन दिनुभयो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री पद्मकुमारी अरियालले सहकारीहरू जनताकै घर दैलोमा पुगेर सेवा दिने संस्था भएकाले देश संकटमा परेको बेला सहकारीले आफ्ना सदस्य मार्फत कोरोना रोकथाम तथा नियन्त्रणमा भूमिका खेल्नुपर्ने बताउनु भएको छ। 63 औं राष्ट्रिय सहकारी दिवसका अवसरमा मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भूमा स्थापना गरिएको कोरोना नियन्त्रण सहकारी केन्द्रको आज शुभारम्भ गर्नुहुँदै मन्त्री अर्यालले महामारी नियन्त्रण गर्नका लागि सहकारी संस्थाहरूले स्थानीय स्तरमा निकै ठूलो भूमिका खेल्न सक्नुपर्ने बताउनुभयो। भारतसँग सीमा जोड़िएका नाकाहरू बन्द हुँदा भारतमा श्रम गर्न गएका नेपाली श्रमिकहरू अलपत्र परेका छन्। दार्चुला क्षेत्रमा रहेका भारतीय श्रमिकलाई नेपाल सरकारले र नेपालको सीमा क्षेत्रमा आइपुगेका नेपाली श्रमिकलाई भारत सरकारले नै व्यवस्थापन गर्ने सहमति भए अनुसार उनीहरूलाई क्वारेन्टाइनमा राखी व्यवस्थापन गरिएको जनाइएको छ। दार्चुलाबाट संवाददाता राजेन्द्र धामीको रिपोर्ट।
भारतसँग सीमा जोड़िएका सबै सीमानाकाहरू बन्द हुँदा रोजगारीको नाममा मजदूरी गर्न भारतका विभिन्न ठाउँ पुगेका नेपालीहरू स्वदेश फर्किरहेका छन्। 6-7 दिनको पैदल यात्रापछि नेपाल भारतको सीमावर्ती बजार धारचुला पुगेका 500 नेपालीहरू पुल बन्द हुँदा अल्पत्र परेर भोकै बस्न बाध्य भएका छन्। अल्पत्र परेका दुवै देशका नागरिकलाई खाना र बासको लागि क्वारेन्टाइनमा राख्ने सहमतिपछि उनीहरूलाई व्यवस्थापन गरेको बताइए पनि बिना लुगा कपडा घरभित्र एक छाक खाना खाएर मात्रै भोकभोकै बस्नु परेको भारतको बलुवाकोट क्वारेन्टाइनमा बस्दै आएका बचाङ कपलसिरीका विक्रम विक्कको गुनासो रहेको छ। भारतमा अल्पत्र परेका नेपालीहरू नेपाल जान पाउनु पर्ने भन्दै आक्रोश पोखिरहेको बेला केही नेपालीहरू महाकाली नदीमाथि पौडी खेल्दै जोखिम मोलेर नेपाल आएका छन्। चैत्र 17 र 19 गते गरी 36 जना नेपाली नदी तरेर नेपाल आएकोमा 26 जनालाई प्रहरीले नियन्त्रणमा लिए सम्बन्धित पालिकालाई क्वारेन्टाइनमा राख्न जिम्मा लगाएको छ भने अरू 10 जना सम्पर्कमा नरहेको बताइएको छ। महाकाली नदीमाथि भारतीय नागरिकको सहयोगमा अवैध ट्यूब र ट्विन मार्फत नेपाल भित्रिरहेका नेपालीहरूलाई रोक्नको लागि सुरक्षा निकायले ट्विन काट्दै ट्यूबहरू नियन्त्रणमा लिएको छ। अहिले पनि महाकाली नदी किनारमा सुरक्षा गस्ती भइरहेको बताउनुहुन्छ दार्चुला प्रहरी प्रमुख दिपेन्द्र साई।
34 जना मान्छे त्यसरी आइसकेका छन्। हामीलाई जानकारी प्राप्त भएसम्मको सम्पूर्ण 27 वटा ट्यूब पनि हामीले नियन्त्रणमा लिएका छौँ। पुलघाट भन्दा माथि चालू भएका 7 वटा ट्विनहरूलाई पनि हामीले काटेर नचल्ने नै बनाइ सकेका छौँ। भारतीय मान्छेहरूको सहयोगमा त्यताको ट्युबबाट आइरहेको देखिया छ र केही मान्छे पौडी खेलेर आएको छ। उनीहरूलाई हामीले के पनि भनेका छौँ भने स्थानीय निकायहरूसँग समन्वय गरेर त्यहाँको वडा अध्यक्ष त्यहाँको वडा सदस्यहरू र जनप्रतिनिधिहरूसँग मिलेर अझ कुन कुन ठाउँबाट चाहिँ तिनीहरू पार हुन सक्छन् त्यो ठाउँमा चाहिँ संयुक्त रूपमा डिमोबिलाइज गरेका छौँ।
भारतको पिथौरागढ जिल्लाका विभिन्न स्थानमा निर्माण कार्य सञ्चालन गरिरहेका निर्माण व्यवसायीहरूले निर्माण कार्य बन्द गरेपछि 1000 को हाराहारीमा नेपालीहरू नेपालतर्फ आएका छन्। जसमध्ये 2 चरणमा पुल खुला गरेर 403 जनालाई उद्धार गरी स्थानीय तहको जिम्मा लगाइसकेको छ। भारतमा अल्पत्र परेका 500 बढीको संख्यामा रहेका नेपालीको व्यवस्थापनको लागि नेपाल सरकार र भारत सरकारका केन्द्रीय अधिकारी बीच भएको सहमति अनुसार स्थानीय सुरक्षा अधिकारी बीच समन्वय गरी दुवै देशका नागरिकलाई व्यवस्थापन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको भनाइ छ।
ती व्यक्तिहरूलाई कसरी सहजीकरण गर्ने भन्ने विषयमा हामीले केन्द्रसँग चाहिँ समन्वय गर्यौँ, यहाँको सर्वपक्षीय छलफल गर्यौँ। सरकारी स्तरबाट माथिल्लो तहमा भारत सरकार र नेपाल सरकार बीच सहजीकरण गरिसकेपछि तत्त्व ठाउँमा तिनीहरूको व्यवस्थापन गर्नुपर्छ भन्ने चाहिने निर्णय अनुसार दार्चुला जिल्लामा पनि हामीले सरकारी संयन्त्रसँग हामी कुराकानी गर्यौं। अब दुवै देशको उद्देश्य एउटै भएको हुनाले र समस्या एकै किसिमको भएको हुनाले धारचुला क्षेत्रबाट दार्चुलामा कोही चाहिने इन्डियन जाने श्रमिक कामदारहरू हुनुहुन्छ भने यहाँ हाम्रो व्यवस्थापन गरेर हाम्रो त्यहाँ रहेका संख्यालाई त्यहाँ सहजीकरण गर्ने नीति अनुरूप हाम्रो चाहिने समझदारी भयो।
भारत सरकार र स्थानीय संयन्त्रको व्यवस्थापनमा खान बस्ने गरी राखिएको बताउनुहुन्छ पुनः प्रजय पौडेल।
भारत सरकारको तर्फबाट त्यहाँको संयन्त्रले उहाँहरूलाई क्वारेन्टाइनमा राखेको अवस्था छ। हिजोको मितिसम्म सम्पूर्ण आएका व्यक्तिहरूलाई स्वास्थ्य परीक्षण पनि भएको छ। त्यस्तो अप्ठ्यारो स्थिति केही देखिएको छैन र ठूलो संख्यामा एकैपटक व्यवस्थापन गर्नुपर्दा र ठूलो संख्यामा भएको हुनाले 4-5 वटा सार्वजनिक स्थलहरूमा क्वारेन्टाइनको नियम संसार गर्नको लागि त्यहाँ गएको छ, खान बस्न पाउनु भएको छ।
विश्वभरि कोरोनाको त्रास फैलिएको समयमा 2 छाक खानको लागि पैसा कमाउन मजदूरी गर्न बाध्य भएका नेपालीले आफ्नो देश आउनु पर्ने माग राख्नु स्वाभाविक देखिन्छ। रेडियो नेपालका लागि राजेन्द्र धामी दार्चुला।
राष्ट्रिय मानव अधिकार आयोगले विदेशमा रोजगारी गाँस र बाँसको समस्या भई घर फर्केका नेपालीको आवश्यक स्वास्थ्य परीक्षण गरी स्वदेशभित्र बस्न पाउने वातावरणको सृजना गर्न सरकारसँग आग्रह गरेको छ। भारतबाट आएर बाँकेको 10 गजा क्षेत्रमा 4 दिनदेखि अलपत्र परेका 181 जना नेपालीलाई 10 गजामै अस्थायी क्वारेन्टाइन बनाएर राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताउनुभयो। अब केही अन्तर्राष्ट्रिय समाचार। विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या 49,000 नागेको छ भने संक्रमितको संख्या 9,64,000 नागेको छ। यसैबीच गत 24 घण्टामा कोरोना संक्रमणबाट स्पेनमा 950 जनाले ज्यान गुमाएका छन् भने यो सँगै संक्रमणबाट स्पेनमा ज्यान गुमाउनेको संख्या 11,000 नागेको छ। कोरोनाको केन्द्रबिन्दु बनेको अमेरिकामा संक्रमितको संख्या 2,16,000 नागेको छ भने मृत्यु हुनेको संख्या 5,000 नागेको छ। यसै गरी इटालीमा 13,100 भन्दा बढ़ीले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन्। जापान सरकारले कोरोना भाइरसबाट संक्रमित व्यक्ति आफ्नो देशमा नछिरून् भन्ने उद्देश्यले 73 देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ। अफ्रिकी राष्ट्र कंगोमा चट्याङका कारण 20 जनाको मृत्यु भएको छ। चट्याङले उच्च भोल्टेज रहेको पावर लाइनमा हानेपछि सो पावर लाइन ब्राजिभिल्लाको एक बस्तीमा खसेपछि ती मानिसको मृत्यु भएको बताइएको छ। कोरोना भाइरसका कारण अफ्रिकी मुलुक कंगो, रूवाण्डा, बोत्सवाना लगायत देशहरू लकडाउनमा रहेका छन्। अब मौसम। आगामी 24 घण्टामा देशको पहाड़ी भूभागमा आंशिक बदली भई भोलि 1-2 स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षा हुन सक्ने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक सुन्नुहोस्। अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र आयोजना सञ्चालन गर्न दिने सरकारको निर्णय। नेपालमा थप 1 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या 6 पुग्यो। हालसम्म 1,184 जनाको नमूना परीक्षण भएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा आज 1 अर्ब रूपियाँ भन्दा बढ़ी रकम जम्मा। नेपालको सीमा क्षेत्रमा आएका नेपाली नागरिकलाई स्वास्थ्य परीक्षण गरी सुरक्षित रूपमा नेपालको क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सरकारको ध्यानाकर्षण र विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या 49,000 नाग्यो। हवस्त, राति 9 बजेको समाचार सकियो। 11 बजेको समाचार बुलेटिनका साथमा उपस्थित हुनेछौ। नमस्ते।